अगले रुकू को शुरू करते हैं। आयत नंबर 51 सूरत नहल। वकाल अल्लाह ला तत्तहिजु इलाहैन इस्नैन। अल्लाह ताला इरशाद फरमा चुका है, दो मामूद न बनाओ, माबूद तो सिर्फ वही अकेला है। बस तुम सब मेरा डर और खौफ रखो, आसमानों और जमीन में जो कुछ है सब उसी का है, इसी की इबादत लाजिम है, फिर क्या तुम इसके सिवा औरों से डरते हो। वमा बिकुम मिन नेमतिन फमिन अल्लाह। तुम्हारे पास जितनी भी नेमतें हैं सब उसी की दी हुई हैं। अब भी जब तुम्हें कोई मुसीबत पेश आ जाए तो इसी की तरफ नालो फरियाद करते हो, और जहां इसने वो मुसीबत तुमसे दफा कर दी, तुम में से कुछ लोग अपने रब के साथ शिर्क करने लग जाते हो कि हमारी दी हुई नेमतों की ना शुक्री करो, अच्छा कुछ फायदा उठा लो, आखिरकार तुम्हें मालूम हो जाएगा। और जिसे जानते बूझते भी नहीं, इसका हिस्सा हमारी दी हुई रोजी में से मुकर्रर करते हैं, वल्लाह तुम्हारे इस बख्तान का सवाल तुमसे जरूर ही किया जाएगा। वयजलून लिल्लाहिल बनाति सुबहानहु वलहुम मा यश्तहून। और वो अल्लाह सुबहान ताला के लिए लड़कियां मुकर्रर करते हैं, और अपने लिए वो जो अपनी ख्वाहिश के मुताबिक हो, यानी बेटे। इनमें से जब किसी को लड़की होने की खबर दी जाती है तो इसका चेहरा स्याह हो जाता है और दिल ही दिल में घुटने लगता है। इस बुरी खबर की वजह से लोगों से छुपता फिरता है, सोचता है कि क्या इसको जिल्लत के साथ लिए हुए रहे या इसे मट्टी में दबा दे। आह क्या बुरे फैसले करते हैं। आखिरत पर ईमान न रखने वालों की बुरी मिसाल है। अल्लाह के लिए तो है बहुत ही बुलंद सिफत, और वो बड़ा गालिब और बाहिकमत है। रुको नंबर 13 था, इसका उनवान क्या है, मुझे जीने दो। एक बेटी जो फरियाद करती है उन माँ बाप से जो उसकी खबर सुन के उसको दुनिया में आने के बाद या फिर दुनिया में आने से पहले ही एबॉर्शन के जरिए से ख़त्म करवा देते हैं। इस रुकू में हमने शुरू में फिर तौहीद की बात देखी। अल्लाह ताला ने दो इलाहों को बनाने से मना किया, तो सवाल पैदा होता है कि जब दो नहीं तो फिर तीन कैसे। फिर अल्लाह ताला ने इस कायनात में बताया कि मेरा ही जोर चलता है। फिर इसके बाद एक और चीज़ जो इसमें आयत नंबर 53 के नाते से हमें पता चली कि जितनी भी नेमतें तुम्हें मिली हैं वो अल्लाह ही की तरफ से हैं, लिहाजा उसको उसी की खुशी से, उसी की ज़ात से, यानी पसंदीदगी के साथ इस्तेमाल करो। फिर लोगों की आदत बताई गई कि जब कोई तकलीफ आती है तो फिर अल्लाह की तरफ आते हैं, और जब मुसीबत दूर हो जाती है तो फिर नशुक्री करने लगते हैं, नशुक्रियों का रवैया। और फिर आखिरी हिस्से में हमने मुशरिकीन का दोगलापन देखा। क्या दोगलापन था? अल्लाह के लिए कहते हैं बेटियां हैं। आपको मालूम होगा कि मुशरिकीन में से एक फिरका था ऐसा कि जो कहते थे कि फरिश्ते अल्लाह की बेटियां। अल्लाह ताला कहते हैं कि तुम्हें किसने बताया, पहले ये किसने बताया कि फरिश्ते फीमेल्स हैं, और ये किसने बताया कि अल्लाह की बेटियां। यहूद और नसारा ने भी अल्लाह की औलाद मुकर्रर की, लेकिन चले उन्होंने बेटे कहे, जो चीज़ खुद को पसंद है। लेकिन इनका अंदाज तो इतना गिरा हुआ है कि अल्लाह ताला कहते हैं मेरे लिए वो पसंद करते हो कि जब तुम्हें उसकी खबर मिल जाए तो तुम्हारे चेहरे गम से स्याह हो जाते हैं, और मेरे लिए तुम उन बेटियों को मुरतब करते हो। हालांकि असल बात क्या है कि बेटा हो या बेटी, अल्लाह उन सब से बेन्यास है। हमारे लिए इस रुकू में बहुत सारी बातें हैं सीखने की। सबसे पहली बात क्या है कि शिर्क नहीं करना, यानी ट्रिनिटी हो, तसलीस हो, या दो खुदाओं का जिक्र है, नहीं मानना, अल्लाह ही से डरना है। मुश्किल में जिस तरह अल्लाह के साथ ताल्लुक जुड़ता है, खुशियों की सूरत में उसको काटना नहीं। जायजा ले जरा, क्या मैं ऐसा तो नहीं करती? कोई गम का लम्हा याद करें, जो उस वक्त नमाज पढ़ी हो उसकी हालत, और आज खुशियों की नमाजें वैसी ही हैं। बेटा देर से आए, पता ही नहीं चल रहा कहाँ है, वो घबराहट के पड़े हुए दो नफिल क्या आम हालात के नफलों के बराबर होते हैं? پھر اسی طرح ہم نے اپنا ایک اور جائزہ لینا ہے, اور وہ کیا کہ کیا میں اللہ کی نعمتوں کو اس کی خوشی سے استعمال کرتی ہوں. ان آیات میں دو دفعہ یہ بات ہوئی ہے کہ جو تمہیں نعمت ملی ہے اس کو تم اسی طرح رکھو جیسے اللہ نے تمہیں دیا. اسی کے ناطے سے آج کی جو حدیث ہے وہ بھی اسی مضمون کی ہے, میں آپ کے سامنے حدیث پڑھ دیتی ہوں. آج کی روایت ہے, ان اللہ یحب ان یرا اثر نعمتہ علی عبدہ, ترمذی کی روایت ہے. یہ اللہ تعالیٰ پسند فرماتا ہے کہ اس کی نعمتوں کا اثر اس کے بندے پر دیکھا جائے. حدیث بڑی خوبصورت ہے لیکن اتنی ہی زیادہ مس انٹرپریٹ کی جاتی ہے, اور بعض لوگ دکھاوے اور ریاکاری کے سارے کام جو ہیں وہ اسی حدیث کو بنیاد بنا کے کرتے ہیں کہ چونکہ اللہ نے کہا ہے کہ تمہیں جو نعمت دی ہے تو اس کا اثر دکھاؤ. تو حقیقت کیا ہے تھوڑی سی دونوں باتوں, اور اسی سے پھر آج ہماری کمٹمنٹ بھی کیا ہے, بڑی مشکل کمٹمنٹ ہے ویسے, دکھاوے سے خود کو بچانا ہے. نیت کرنی ہے کہ اب میں نے دکھاوے پہ زور نہیں دینا, کھانا پکاتے ہوئے اس کی ڈیکوریشن پہ ٹائم لگاتی ہوں اتنا نہیں لگانا, جتنا اس پہ خرچ کرتی ہوں اتنا خرچ نہیں کرنا, کپڑے اپنے پہننے کے لیے جتنے کے بنتے ہیں اور اس پہ جتنے کی لیس ڈوریاں موتی ستارے لگتے ہیں کمی کرنی ہے, گھر رہنے کے لیے بنانا ہے دکھانے کے لیے نہیں, گاڑی وہ لینی ہے جو اپنے لیے آرام دہ ہو لوگوں کو دکھانے کے لیے نہیں. آپ دیکھیں گے کہ آپ کی زندگی بہت ہی آسان ہو جائے گی. تو اس ساری چیزوں کے ناطے سے آپ سے چند لفظ کرنا چاہوں گی. بات کہ نعمتیں دینے کے بعد پھر اللہ تعالیٰ بندے سے کیا تقاضا کرتے ہیں, کیا ہم اس کو نہ لیں؟ یہ تو درست نہیں ہے. دیکھیے کہ بندہ مومن کا دل اس دنیا میں اٹکا نہیں ہوتا, لیکن جب بن مانگے اللہ تعالیٰ اس کو دیتا ہے تو یہ اللہ کی رحمت ہے, لے لو. اس کی طلب میں دوڑنا بھاگنا, اپنی نمازوں کو ضائع کرنا, اپنے دل کا غم اور روگ بنا لینا, یہ مطلوب نہیں ہے. مطلوب کیا ہے کہ اگر یہ نعمتیں مل جائیں تو اس کے ذریعے سے دنیا کو بھی آرام دہ رکھنا. سب سے زیادہ انسان کو اپنا فکر ہونا چاہیے کہ میں نے اپنی اس چیز سے اپنے آپ کو آرام دینا ہے. جیسے ابھی میں نے جن چیزوں کے نام لیے, ہم میں سے ہر ایک استعمال کرتا ہے الحمدللہ. لباس کون سا پہننا چاہیے جو آپ کو آرام دے؟ مثلا گرمی ہے اور آپ موٹے کپڑے پہن کے پھر رہے ہیں, لوگوں کو دیکھ کے آپ کو ترس آ رہا ہے کہ شاید آپ کے اس کپڑے نہیں ہیں, اور لوگ آپ کو آفر کریں کہ اچھا میں آپ کو کپڑے لے دوں. یہ مطلب ہے اس حدیث کا کہ اللہ نعمتوں کا اثر کیا دیکھنا چاہتا ہے, کہ موقع مناسبت سے انسان کا لباس درست ہو, صاف ستھرا ہو, ایسا نہ ہو کہ خراب ہے. کھانے کا وقت ہے اور آپ کے گھر میں کوئی آئے اور آپ دیکھے کہ آپ کھانا نہیں ہے بلکہ آپ تو اس کی جگہ بالکل ہی کوئی ایسی چیز رکھ کے بیٹھے ہوئے, اور شک یہ پڑے کہ آپ کے پاس کھانا نہیں, یا مہمان کو لگے کہ میرے آنے پہ ادھر کچھ نہیں, تو روز بھی ان کے ساتھ ایسے ہی ہوگا, ایسی کیفیت نہ بناؤ. بعض لوگ ہوتا سب کچھ ہے لیکن جانتے بوجھتے اتنے مسکین بنے ہوتے ہیں اور کہ دوسرے لوگ ان کو دیکھ کے ان کے اوپر رحم کھانے لگتے ہیں. یہ چیز نہیں کرنی. اسی طرح آپ مثلا کسی شادی میں جا رہے ہیں, اب آپ کے پاس ہیں کپڑے, اچھے کپڑے ہیں آپ کے گھر میں, یاد تو ہے کہ نہیں ہے, وہ ایک الگ بات ہے. اگر آپ کے پاس ہیں تو آپ پہنیے, کیوں نہیں پہنیں گے؟ بس اگر آپ کسی کی خوشی میں گیا, بگلا بندہ سوچتا ہے کہ آپ بھی اس کی خوشی میں خوش ہو, اصل میں آپ اس کو عزت دیتے ہیں. کیونکہ اس لیے آپ دیکھیں کہ جب قریب کے گھروں کی شادیاں ہوتی ہیں تو لوگ زیادہ اچھا پارٹیسپیٹ کرتے ہیں کیونکہ ان کو خوشی دینی ہے. اب آپ کسی کے گھر جا رہے ہیں, شادی میں گئے اور آپ کپڑے پہن رہے ہیں, بالکل اپنا نائٹ سوٹ پہن کے چلے جائیں, یا بالکل ایسے خراب گندے رنگ اڑے ہوئے کپڑے پہن جاتے ہیں, کیا یہ عقل مندی ہے؟ اور آپ وہاں جا کے تبلیغ کریں کہ دین تو پسند ہی نہیں کرتا اور یہ اسراف ہے ریاکاری, نہیں. انسان اپنے آپ کو مناسب رویوں میں رکھتے ہوئے اگر دنیا کی چیزوں کا اظہار کرتا ہے, یعنی بندہ مومن جو ہے وہ ایک متناسب انسان ہوتا ہے, متوازن شخص ہوتا ہے, نہ اس کو دیکھ کے کوئی اس پہ رش کرتا ہے, ہائے ان کے کپڑے کتنے اچھے ہیں, ہائے میں بھی ایسے بناؤں, نہ ان کو دیکھ کے کوئی ان پہ رحم کھاتا ہے کہ ہائے ان بیچاروں کی زندگی کتنی بری ہے, اور کوئی ایکسٹریم رویے نہیں ہوتے. فطرت کے ساتھ رہیے, اچھے سے اچھا کھانا کھا سکتے ہیں جو آپ کو اچھا لگتا ہے, لیکن آپ صرف ایک سجاوٹ کے نام پہ اپنے آپ کو مشکل چیزوں میں ڈال دیں تو یہ چیز درست نہیں. یہاں ایک چیز میں کہوں گی اس رکوع کے ناطے سے, اور وہ ہے کہ بیٹی کی پیدائش. سوچیں آپ کی بیٹیاں, اب جب جو بھی لوگ سن رہے ہیں ان کی بیٹیاں ہیں نا, اگر ہیں, کیا آپ اپنی بیٹیوں کی پیدائش پہ خوش ہیں؟ تھے, بعض لوگ اس وقت نہیں ہوتے, بعد میں خوش ہو جاتے ہیں, اور خاص طور پہ جب بڑھاپے میں وہی بیٹیاں کام آتی ہیں, کہتے ہیں یہی تھی جس کے اوپر روتے. میں نے دیکھا کہ بعض لوگ ساری ایک بچی تھی بہت دیر سے ہوئی, یعنی عام بچے ہونے کے بھی کئی سال بعد ہوئی, تو ماں ہر وقت اٹھتے بڑھتے یہ کہتی تھی تو نے ضرور آنا تھا, तुझे किसने बुलाया था, तू क्यों आ गई, हम तो फारिग हो गए हुए थे, यानी एक लाशौरी। और यकीन करें कि वही बच्चियां फिर बड़े होके काम आती हैं। तो लिहाजा अपनी बेटियों को की नेमत पे कदर करनी है अल्लाह की, अगर मुमकिन हो तो उनको इस मोहब्बत से इजहार भी कर दें इस आयत को पढ़ने के बाद कि मुझे इसको अपनी खुशी बनाना है। बाज़ लोगों ने फिर अपनी मर्जी की बातें बनाई हुई है, इनके जहेज फिक्र करते हैं, जहेज की फिक्र होती है, इनकी किस्मत की फिक्र होती है। तो रह गई बात जहेज की, तो अल्लाह ने तो कोई शर्त नहीं लगाई। और बाकी अगर उनकी किस्मत का गम आता है तो मैं तो इसको यकीन से मानती हूँ कि बेटियों से ज्यादा बेटों की किस्मत का गम ज्यादा होना चाहिए। बेटी आपके घर से चली गई, खत्म। अच्छी बेटी है तो आपको अपना दुख नहीं बताएगी, खुशी की बात ही बताएगी। और अल्लाह ना करे बेटे को बुरी बीवी मिल गई या उसका नसीब हुआ, तो वो तो हर वक्त आपके घर का मसला है, उठते बैठते आप उनको लड़ते झगड़ते देखेंगे। तो लिहाजा अपनी इस सोच को बदलने की जरूरत है। चलिए रुकू नंबर 14 पे चलते हैं। وَلَوْ يُؤَاخِذُ اللَّهُ النَّاسَ بِظُلْمِهِمْ مَا تَرَكَ عَلَيْهَا مِنْ دَابَّةٍ, अगर लोगों के गुनाह पर अल्लाह ताला इनकी गिरफ्त कर लेता तो रुए जमीन पर एक जानदार भी बाकी ना बचता। सच है ना, यानी आज अगर हम जी रहे हैं तो अल्लाह ताला की मोहलत से जी रहे हैं, वरना हमारे अमल ऐसे नहीं कि हम दुनिया में जी सकते। लेकिन वो तो इन्हें एक वक्त मुकर्रर तक ठील देता है, जब इनका वो वक्त आ जाता है तो वो एक साथ न पीछे रह सकते हैं न आगे बढ़ सकते हैं, और वो अपने लिए जो नापसंद रखते हैं अल्लाह के लिए साबित करते हैं। और इनकी जुबानें झूठी बातें बयान करती हैं कि इनके लिए खूबी है, नहीं नहीं दरअसल इनके लिए आग है और ये दोस्तियों के पेश रो हैं। तल्लाही लकद अरसलना इला उममिन मिन कब्लिक, वल्लाह हमने तुझसे पहले की उम्मतों की तरफ भी अपने रसूल भेजे, लेकिन शैतान ने इनके आमाले बद इनकी निगाहों में आरास्ता कर दिए। वो शैतान आज भी इनका रफीक बना हुआ है और इनके लिए दर्दनाक अजाब है। इस किताब को हमने आप पर इसलिए उतारा है कि आप इनके लिए हर उस चीज को वाजह कर दें जिसमें वो इख्तलाफ कर रहे हैं, और ये ईमानदारों के लिए रहनुमाई और रहमत है। वल्लाहु अन्ज़ल मिनस समाई माअन, अल्लाह ताला ने आसमान से पानी बरसाकर इससे जमीन को इसकी मौत के बाद जिंदा कर दिया, यकीनन इसमें लोगों के लिए निशानी है जो समझते हैं। ये है रुकू नंबर 14 और इसका उन्वान क्या है, मोहलत रहमत है। शुरू में हमने देखा कि अल्लाह ताला ने हमें बताया कि लोगों के गुनाहों के बावजूद अल्लाह ताला हमें नहीं पकड़ता, तो ये उसकी रहमत है, वरना हमारा हक नहीं। और इसके अंदर हमने ये भी देखा कि जब किसी की मोहलत ख़त्म होती है तो फिर एक मिनट भी आगे से पीछे वक्त उनका नहीं होता। फिर उसके बाद हमने मुशरिकीन के कुछ बुरे अकायद की बात देखी कि उनकी ज़ुबानें अल्लाह ताला पर भी झूठ बोलती हैं, और ऐसे लोग आग में जाएंगे और फिर उसमें इनको किसी को पीछे नहीं रखा जाएगा। अगली चीज हमने देखी कि शैतान आमाल को खूबसूरत कर दिखाता है, तभी तो लोग गुनाह की तरफ आते हैं। और फिर आखिर में हमने देखा कि किताब नाजिल होने का मकसद क्या है, और वो मकसद क्या था कि इंसान अपनी दुनिया की जिंदगी को इख्तलाफात से पाक करके अल्लाह की पसंदीदा जिंदगी बनाए, और फिर आगे वही को बारिश के पानी से मिसाल दी। बड़ी प्यारी मिसाल है कि जिस तरह बारिश जमीन पे पड़ती है तो मुर्दा जमीन में सब्जा उगता है, इसी तरह वही इलाही मुर्दा दिलों पे पड़ती है तो वहां से खैर के पौधे उगते हैं। हमारे लिए इस पूरे रुकू में अमल की बात क्या है, अगर किसी गुनाह के करने पर फौरी पकड़ ना हो तो इसको अपने हक में अच्छा नहीं समझना, बल्कि ये एक मोहलत है। दूसरी बात हमने इसमें से सीखी और वो ये थी कि हमने इस किताब के जरिए इख्तलाफात को दूर करना है, और अल्लाह ताला की इस वही को सुनते वक्त अपने दिल का जायजा लेना है। अल्लाह ताला ने जब यहाँ वही की बात की तो मैं आपके सामने एक हदीस रखूंगी खुलासे के तौर पे कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दिल चार तरह के होते हैं, जिस तरह जमीनें चार तरह की होती है ना, चलें इसको आप इस तरह सोचें कि आप इस वक्त मेरे साथ तसव्वुर में लाएं कि आपका दिल है, आपने ढूंढना है कि इसमें से कौन सी मिसाल आपके ऊपर फिट होती है। आपने फरमाया कि एक जमीन वो होती है जो पानी को रोक लेती है और जरखेज भी होती है, जब बारिश का पानी उस पर पड़ता है तो क्या होता है, वहां से पौधा उगता है, अंदर कहीं ना कहीं को बीज डला होता है, जमीन चूंकि बहुत फर्टाइल है तो उसमें से पौधा उग जाता है, ये पहली जमीन होती है। दूसरी जमीन वो होती है कि बारिश का पानी पड़ता है लेकिन वहां से खैर नहीं उगती, लेकिन थोड़ा सा पानी जमा हो जाता है, थोड़े दिन वहां से जानवर आके पानी पी लेते हैं, खैर हो जाती है, और लेकिन अब बस जितने दिन पानी रहा खुश्क हुआ तो खत्म थोड़ी दिन के बाद। तीसरी वो जमीन होती है कि जिसके अंदर पानी बहुत जज्ब नहीं होता, थोड़ी सी रिश्ता है अंदर, उसका नतीजा क्या निकलता है कि पानी बारिश के बाद कीचड़ बन जाता है, आने और जाने वालों के रास्ते में आके उनको मुश्किल में डालता है। और एक चौथी जमीन वो होती है जो जज्ब ही नहीं करती, जैसे हमारे ये सिरामिक्स मोजैल जो टाइल्स होती हैं पत्थर की तरह, बारिश होती रहे तो गीली रहती हैं, जो ही बारिश खुश्क हुई वो पहले से भी ज्यादा खुश्क हो जाता है। अब इन चार मिसालों को आपने फरमाया कि इंसानों के दिल भी इसी तरह, पहला दिल वो है जिसमें खैर होती है, अंदर कहीं छुपी हुई थी खैर, ईमान अंदर मौजूद था, अभी माहौल नहीं मिला था दीन का, जो ही माहौल मिला कुरान सुना, पहली ही बारिश कुरान की दिल पे पड़ी, अंदर से खैर फूटी, अमल की नीयत कर ली, फिर ऐसा जुड़े कि फिर गए नहीं। क्या कई लोग ऐसे नहीं होते, कितनी दूर होते हैं हिदायत से, एक दफा आपके पास आके बैठते हैं कुरान सुनने, फिर उनके लिए जिंदगी का एक सफर नया शुरू हो जाता है। ये हैं बेहतरीन लोग, फिर अमल भी होते हैं। पौधे क्या हैं? आपकी नेकियां, खैर, आपके यानी ख्यालात की कदरुस्तगी, सब कुछ। दूसरी वो जमीन है कि जिसमें पानी तो जाता है, थोड़ी सी खैर रहती अंदर, लेकिन बिलाखिर खुश्क। ये कौन से दिल होते हैं कि कुरान सुनते हैं, उस महफिल में उठते हैं, उनको याद रहती हैं वो बातें, घर जाते हैं रातों में दिन में बैठ के दूसरों को सुनाते हैं, शौहर को घर जाके सुनाया, बच्चों को सुनाया, दोस्तों को बताया, अब उनकी खैर दूसरों ने ले ली, लेकिन आखिर में क्या हुआ, थोड़े दिन बाद ये भी भूल गए, पता नहीं दूसरों को तो मिल जाए लेकिन इनको कुछ नहीं मिला, यानी सुन के आगे तो पहुंचा देते हैं लेकिन खुद अमल नहीं करते, ये दूसरी किस्म है। तीसरे लोग जो है वो बड़े खतरनाक हैं, वो थोड़ा सुना हुआ भी उनके दिल में कीचड़ बन जाता है, पहले की गंदे ख्यालात, बुरे अकीदे, जो है कुरान का पानी गया, बारिश का पानी गया, वो एक कीचड़ बन गया, एक मरगोला बन गया, पहले से कुछ और अकीदे थे, ख्यालात और थे, यानी वो ऐसी चीज बनी कि लोगों को भी शक का इजहार करते हैं वो लोग, मतलब उस महफिल में आके बैठते हैं, कुछ सुना कुछ ना सुना, दौड़ते हुए सुना थोड़ा ना सुना, और उसके बाद जाके कहा नहीं हमें तो कोई बात समझ में नहीं आई। ऐसे लोग जो होते हैं ये फिर दूसरों को भी बाज़ दफ़ा हैर से दूर करने वाले बनते हैं। और चौथे वो लोग हैं कि जब बैठे कुरान की महफिल में तो भीगे रहे, ऐसे लगा कि अल्लाह की रहमत उतर रही है, जहां से उस महफिल से उठे तो फिर जहां से आए थे वहीं लौट गए, दिल के अंदर कुछ नहीं गया। कई लोग इस चीज़ का इजहार करते देखे गए हैं कि कुरान की महफिल में आते हैं तो दिल बदल जाते हैं, जो ही दुनिया की महफिलों में जाते हैं, अपने घरदारियों में जाते हैं तो दिल बदल जाते हैं, तो वो क्या है कि दिलों ने जज्ब नहीं किया। हमने अपने लिए क्या दुआ करनी है कि अल्लाह हमारे दिल को खुला कर दे, रोशन कर दे, हम जो सुने इसको फिर अपने अमल की नीयत से अंदर भी जज्ब कर सके। आगे चलते हैं रुकू नंबर 15। व इन लकुम फिल अनामिल इब्रा नुस्कीकुम मिम्मा फी बुतूनिही मिम बैनि फर्सिन व दमिन लबनन खालिसन साइगल लिश्शारिबीन। तुम्हारे लिए तो चौपायों में भी बड़ी इबरत है कि हम तुम्हें इसके पेट में जो है और इसी में से गोबर और लहू के दरमियान से खालिस दूध पिलाते हैं जो पीने वालों के लिए बहुत ही लजीज है, और खजूर और अंगूर के दरख्तों के फलों से तुम शराब बना लेते हो और उम्दा रोजी भी। जो लोग अकल रखते हैं इनके लिए तो इसमें बड़ी निशानी है। आपके रब ने शहद की मक्खी के दिल में ये बात डाल दी, पहाड़ों और दरख्तों में लोगों की बनाई हुई ऊंची ऊंची छतों में अपने घर बनाओ और हर तरह के मेवे खाओ और अपने रब की आसान राहों पर चलती रहो। इनके पेट से रंग बरंग का मशरूब निकलता है जिसके रंग मुख्तलिफ हैं और जिसमें लोगों के लिए शिफा है गौर व फिक्र करने वालों के लिए, और इसमें भी बहुत बड़ी निशानी है। अल्लाह ताला ही ने तुम सबको पैदा किया फिर वो तुम्हें फौत करेगा تم میں ایسے بھی ہیں جو بدترین عمر کی طرف لوٹائے جاتے ہیں اور جو سب کچھ جاننے بوجھنے کے بھی نہ جانے، بے شک اللہ دانا اور توانا ہے۔ جی، اس رکوع کا عنوان کیا ہے؟ دودھ اور شہد پینے سے پہلے، یعنی آگے گیپ دے دیں کہ سوچو۔ بڑی خوبصورت طریقے سے اللہ تعالیٰ نے ہمیں یہاں اپنی دو نعمتوں کا اظہار کیا ہے۔ بہت ساری چیزوں میں، جیسے پہلے مویشیوں کی بات ہوئی، دودھ کی جو بات ہوئی کہ کیسے کالی بھینس ہے سفید دودھ نکلتا ہے، کبھی غور کیا آپ نے اس پہ؟ دودھ کہاں سے آتا ہے؟ کالی بھینس سے نا۔ میں نے یہ غلطی کی ایک دفعہ، بچیوں سے پوچھ لیا، کہنے لگی فیسٹا سے۔ ان غریبوں نے دیکھی نہیں بھینس، نہ انہوں نے وہ دیکھا سب کچھ ہوتا، کیونکہ جہاں سے آتا ان کی بھینسیں تو یہی ہیں جو بندھی ہوئی ہیں ہر سڑک کے کنارے پہ۔ کہاں فطرت کے ساتھ شغل ہوگا اور کہاں اس کے ساتھ ربط ہوگا؟ لیکن جب لوگ واقعی اپنی آنکھوں سے دیکھتے تھے، آپ دیکھیے کہ دودھ کا ایک گلاس جو ہے بہترین مبلغ ہے۔ لیکن آپ دیکھیے کہ اللہ تعالیٰ کی کتنی قدرت ہے بڑی، ایک دودھ سفید، کتنا سفید ہے؟ کہتے ہیں دودھ جیسا سفید، مثال ہے نا۔ پھر ذائقہ میٹھا، آتا کہاں سے ہے؟ کالی بھینس، جس کے اندر تین طرح کی نالیاں ہیں، دودھ کی، خون کی اور پیشاب کی۔ خون کیسا ہے؟ سرخ، پیشاب گندا۔ کیا دودھ میں سے سرخی آئی کبھی؟ کبھی پیشاب کی بو آئی؟ کون ہے جو ایک کالی بھینس میں سے سفید دودھ کا گلاس نکالتا ہے؟ کل قیامت کے دن اگر کوئی شخص یہ کہہ دے نا کہ اللہ تعالیٰ مجھے کوئی ملا نہیں جو تیرے بارے میں بتاتا، تو اللہ تعالیٰ کہہ سکے گا کہ دودھ کا ایک گلاس بہترین مبلغ ہے۔ اس کا نام آپ ایسے بھی لکھ سکتے ہیں کہ دودھ کا گلاس بہترین مبلغ۔ ایک لمحے کے لیے ضرور سوچو، اور آپ نے اپنے بچوں کو تدبر کرنا سکھانا ہے کہ یہ نعمتیں استعمال کرنے سے پہلے سوچو کہاں سے آئی، کہاں سے ہم تک پہنچا، اور پھر وہ اللہ کا کتنا بڑا احسان ہے کہ اس نے ہمیں یہ سب کچھ دیا۔ پھر دوسری چیز جو اس میں بتائی گئی، وہ شہد کی مثال دی گئی۔ شہد کی مکھی کا بہت ہی پیاری باتیں اللہ تعالیٰ نے یہاں پانچ باتیں ہمیں بتائیں۔ کون کون سی؟ وہی، اللہ کی وہی سے کام کرتی ہیں، یعنی ان کو انسٹرکشنز اللہ تعالیٰ کی طرف سے آتی ہیں۔ پہاڑوں، درختوں اور بیلوں میں چھتے بناتی ہیں، پھلوں سے پہلے رس لیتی ہیں، پھر اللہ تعالیٰ کے بتائے ہوئے راستوں پہ سفر کرتی ہیں، اور پھر ان کے پیٹ سے رنگ برنگ کا شربت نکلتا ہے جس میں لوگوں کے لیے شفا ہے۔ اگر دیکھا جائے، اور اسی نسبت سے یہ دیکھیے کہ یہ سورت نحل ہے، نحل عربی میں کہتے ہیں شہد کی مکھی کو۔ شہد کی مکھی جو ہے، اس کی زندگی کے اندر ہمارے لیے بہت ساری خوبصورت چیزیں ہیں۔ بس آپ دیکھیے کہ جو شہد ہمارے پاس آتا ہے، خالص شہد کس طرح سے آتا ہے؟ یہ ایک عجیب قدرت کا معجزہ ہے کہ ایک فیکٹری لگی ہوئی ہے شہد بنانے کی، اور اس میں مکھی پھولوں پھولوں پہ جاتی ہے، وہاں سے اس کا اثر لیتی ہے جو پھولوں کے اندر ہوتا ہے، رس چوستی ہے، پھر اس کو جا کے اپنے چھجے میں، اس کو اپنے جسم سے نکالتی ہے، پھر مختلف کیفیات سے گزر کے وہ شہد میں بدلتا ہے۔ اگر ہم شہد کی خوبی پہ بات کریں تو نبی صلی اللہ علیہ وسلم کی پسندیدہ چیز تھی۔ کوئی گھر ایسا نہیں ہونا چاہیے کہ جہاں شہد اور کھجور اور کلونجی نہ ہو۔ اپنا عمل بنانا ہے اس پہ انشاءاللہ تعالی۔ لیکن شہد بنتا کیسے ہے، اس میں ہم انسانوں کے لیے بہت عبرت ہے۔ اگر ساری چیزوں کو جمع کیا جائے تو آپ دیکھیے کہ اس میں ایک ملکہ مکھی ہوتی ہے جو ایڈمنسٹریٹر ہوتی ہے، اور باقی اس کی ورکرز ہوتی ہیں۔ ایک چھجا جو ہوتا ہے نا، چھوٹا سا عام سائز کا، اس پہ تقریباً 80,000 مکھیاں ہوتی ہیں، 80,000 مکھیاں ہوتی ہیں، اور وہ کیسے وہاں مینج ہوتی ہیں؟ کوئی جھگڑا نہیں، کوئی لڑائی نہیں۔ ہم 80 لوگ کہیں بیٹھ جاتے ہیں تو ہمارے لیے کرسیوں پہ جگہ نہیں رہتی، ہمیں مشکل لگتا ہے، ہم دوسروں کے ساتھ رہ نہیں سکتے۔ بہترین قسم کی ٹیم مینجمنٹ دکھتی ہے۔ ہر مکھی مختلف کام کرتی ہے۔ جو چھجا اس کا ہوتا ہے نا، یہ ہیکساگونل ہوتا ہے، 6 کونوں کا ہوتا ہے۔ 6 مکھیاں کونوں سے شروع کرتی ہیں بنانے کو، اور بالکل بیچ میں آ کے پھر وہ مل جاتا ہے۔ پھر ایک مکھی جو شہد لے کے آتی ہے، وہ اب ہر اس کے سوراخ کے اندر ایک ایک قطرہ ٹپکاتی ہے اپنے جسم سے نکال کے۔ پھر دوسری مکھی اس کے اوپر فوراً ویکس لگاتی جاتی ہے۔ ایک مکھی کا کام کیا ہے کہ وہ پر جھڑتی ہے، پروں سے ہوا چلتی ہے کہ اس کو ٹھنڈا کرے، تاکہ وہ ویپوریٹ پانی ہو اور وہ بالکل جم جائے۔ آپ دیکھیں یہ جو سٹکی سٹکی ہوتا ہے، یہ کیسے بنتا ہے؟ یہ ان سب کی کوششوں سے بنتا ہے، اور بالآخر جب وہ پورا سیل پیک ہوتا ہے، ہر قطرہ ایک ایک ڈراپ اس کا جو ہے وہ اس کے اندر وہ جمع ہوتا ہے۔ اور اس کے لیے ایک مکھی، کہتے ہیں کہ 1 پاؤنڈ شہد بنانے کے لیے، یعنی 1 پاؤنڈ، سوچے ذرا، دو تین ڈالر کا آپ کے پاس آتا ہوگا, ایک مکھی کو 20 لاکھ پھولوں کا رس لینا پڑتا ہے, 20 لاکھ کا, اور اس کے لیے اس کو 30 لاکھ اڑانے اڑنا پڑتی ہیں, اور اس کے لیے وہ 50,000 مائل کا سفر طے کرتی ہے, پھر ایک پونڈ, اللہ اکبر, اور اس پونڈ میں سے ایک چمچ شہد, میرا خیال ہے کہ ہر روز جب ہم استعمال کرتے ہیں تو ہمارے سنک میں جاتا ہے چمچ نکال کے پھینکنے کی. اب جب ایک چمچ شہد بھریں گے, اس کو حساب لگا لیں ایک پونڈ میں کتنے چمچ ہیں, تو اس مکھی نے کتنی محنت کی, ہم کیسے پھینک دیتے ہیں اس کو. چاٹنے کا تو مجھے لگتا ہے کہ آج کل رواج ہی نہیں رہا کہ لوگ اس کو بھی معیوب سمجھتے ہیں. اور پھر کیسی پیاری چیز آتی ہے ہمارے پاس کہ نبی صلی اللہ علیہ وسلم کو شہد بھی پسند تھا, آپ نے فرمایا کہ اس میں شفا ہے. ایک شخص ایک دفعہ آئے اور انہوں نے کہا میرے بھائی کے پیٹ میں تکلیف ہے, تو آپ نے کہا شہد پلاؤ, پلایا, واپس آئے کہنے لگے اللہ کے نبی بیماری اور بڑھ گئی, آپ نے کہا پھر پلاؤ, پھر آئے کہنے لگے اب اور بڑھ گئی. تین دفعہ وہ آئے, آپ نے فرمایا کہ تیرے بھائی کا پیٹ چھوٹا ہے, اللہ کی بات جھوٹی نہیں ہے. تیسری دفعہ آئے تو کہنے لگے اب افاقہ ہو گیا, آپ نے کہا کہ اصل میں پہلی دفعہ میں اس کے جسم کی گندگی جسم سے نکلی, اب جب بیماری نکل گئی تو اللہ تعالیٰ نے اس کو صحت دے دی. تو کبھی بھی خدا نہ خواستہ گھروں میں تکلیف ہو, بچے کو, خود بھی, اپنے ان قدرتی چیزوں سے علاج کیا کریں. ہمارا حال کیا کہ ہم ڈاکٹرز کے ساتھ بھاگتے ہیں اور الٹی سیدھی دوائیاں کھا کے پھر اپنی اس بیماری کو اور بڑھاتے ہیں. تھوڑا سا اگر ان چیزوں کے ساتھ انسان اپنے علاج کی عادت ڈالے تو یہ بہت ہی خوبصورت چیزیں ہیں ہمارے لیے. عمل کی باتیں اس میں وہی بات ہے کہ نعمتوں کے استعمال سے عبرت لینی ہے. اب جب آج دودھ بنائیں گے نا آپ افطاری کے لیے, تو ضرور اس مثال کو سوچیں گے. اور آپ کا اس پہ کام کیا ہے کہ آپ نے اس مثال کو افطاری کے لیے بیٹھے ہوئے لوگوں کے ساتھ شیئر کرنا ہے, اور خاص طور پہ آج آپ نے اپنے افطاری یا سحری میں شہد کو استعمال کرنا ہے. نہیں ہے تو جاتے ہوئے لے کے جائیے گا شیشی ایک ایک, تاکہ آپ کے گھروں میں ایک واقعی مسلمانوں کی بات سمجھ میں آئے. پھر دوسری چیز ہم نے شہد کی مکھی سے سیکھی, کمٹمنٹ. کمیٹڈ ہوتی ہے, ہارڈ ورکنگ ہوتی ہے, محنت کرنا سیکھا, ٹیم ورک سیکھا. اور آپ دیکھیے کہ میں اس کو جب پڑھتی ہوں نا تو مجھے لگتا ہے کہ مکھی جس طرح اتنے اڑانے اڑتی ہے, اتنے پھولوں کا اثر لیتی ہے, تو پھر ہمیں ایک چمچ شہد دیتی ہے. یہی دین کا سفر ہے. کچھ لوگ دین کے لیے اتنی محنتیں کرتے ہیں, کہاں کہاں کس کس کتاب کا رس نچوڑتے ہیں, پڑھتے ہیں, وقت لگاتے ہیں, اور پھر وہ لوگوں کے ساتھ کوئی ایک گھنٹہ بات کرنے کے قابل ہوتے ہیں. علم کے ساتھ جو ہے یہ شہد کی مکھی کا بہت پیارا تقابل ہے. انشاءاللہ جب ہم تفصیل سے یہ آیتیں پڑھیں گے تو آپ کے سامنے رکھوں گی, اور اللہ تعالیٰ ہمیں ان چھوٹی چھوٹی مخلوقات سے بھی سیکھنے والا بنا سکے, تاکہ ہم کل اس کہہ سکے قیامت کے دن کہ اللہ تعالیٰ ہم نے کسی وقت بھی اپنے آپ کو علم کے سفر سے غافل نہیں سمجھا.